आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जसले जे भन्छ, जसले जे गर्छ, म तपाईको आशामा तेर पछ्याएर हुन्छु सधैँ नै, म तपाईलाई पछ्याएर हुन्छु सधैँ नै, म तपाईलाई जसले जे भन्छ, जसले जे गर्छ, म तपाईको आशामा तेर पछ्याएर हुन्छु सधैँ नै, म तपाईलाई पछ्याएर हुन्छु सधैँ नै, म तपाईलाई
प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
सधैँ नै माता पहिलाई पछ्याएर हुन्छु।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि आनन्द कुशलै छु, प्रभुमा रमिरहेको छु, खुशी छु अनि प्रभुको अनुग्रह ममा पर्याप्त भएको अनुभव गर्छु, किनकि उहाँ हाम्रो साथमा सदैव हुनुहुन्छ। हाम्रो मनमा, हाम्रो दिलमा, हाम्रो हृदयमा उहाँ सदैव हुनुहुन्छ। श्रोता, आज हामी न्यायकर्ता 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ नवौं न्यायकर्ता यिप्ताह र तिनको अविचारी शपथ। न्यायकर्ता 11 अध्याय एक पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, गिलादी यिप्ताह एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थिए। सबभन्दा पहिले म तिनको बारेमा के भन्न चाहन्छु भने तिनी विशिष्ट अगुवाई वा नेतृत्व गर्ने व्यक्ति थिए। तर तिनीसँग आफ्नो विरूद्धमा, आफ्नो सम्बन्धमा यो कालो धब्बा कलङ छ। तिनी अवैध एक वेश्यातर्फका छोरा थिए। दुई पदमा भनिएको छ, तर गिलादकी स्वास्नीले पनि तिनका धेरै छोराहरू जन्माइन्, अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले यिप्ताहलाई धपाए। तिनीहरूले तिनलाई भने, हाम्रो पिताको घरमा तेरो केही हक छैन, त अर्की स्त्रीको छोरो होस्। हितोपदेश 2:16 पद एक स्त्रीको बारेमा बताउँछ जससँग छोरा होसियारी रहनु पर्दथ्यो, किनभने वेश्याहरू विदेशीहरू हुन्थे। जोसेफसले हामीलाई भन्छन् कि गिलादको पत्नी यिप्ताहको आमा चाहिँ अन्य जाति थिइन्। यहुदीहरूको लेखाईहरूले तिनलाई इस्माइली भनेको छ। यसकारण यिप्ताह आम अन्य जाति वेश्याको पुत्र थिए। हरामीपन, दोग्लापन एक दाग कलंक हो, जुनले एक व्यक्तिलाई जन्मबाटै कलंकको छाप लगाउँछ, चाहे तिनी कोनै किन नहुन्, कति महान र कति विशिष्ट नै किन नहुन्। यो मानिस यिप्ताहलाई समाजबाट बहिष्कृत गरिए, धपाइए। व्यवस्था 23 अध्यायको 2 पद अनुसार मोसाको व्यवस्थाले पनि तिनलाई परमप्रभुको सभामा जाने कामबाट छेक्दथ्यो, रोक्दथ्यो। बिहे नभएका आमा बाबुबाट जन्मेका बच्चा भन्नु नै पर्ने हो भने कुनै काम गर्न अप्ठ्यारो पार्ने कुरा वा बाधा हो। तर धेरै यस्ता मानिसहरूले यसमाथि विजय गरेका छन्। त्यहाँ राजाहरू, सम्राट, बादशाहहरू, कविहरू र महान राजनैतिज्ञहरू जो हो विभे वा विवाह बारी नभएका आमा बाबुबाट जन्मेका अवैध सन्तानहरू थिए। उदाहरणको लागि विलियम जो विजयकर्ता थिए, आफ्नो नाम यसरी सही गर्थे, विलियम बास्टर्ड, मतलब विलियम हरामको छोरा। अनि तिनी वास्तवमा त्यही नै थिए। अनि यहाँ यिप्ताह पनि त्यस्तै थिए र तिनी पनि यो बाधामाथि विजय भए, जुन हामी देख्छौ। तीन पदमा भनिएको छ, यसैले आफ्ना दाजुभाइदेखि बाँच्नलाई यिप्ताह भागेर तोप देशमा बस्न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए र उनीहरू तिनका पछि लागे। यिप्ताह भागेर तोप देशमा बस्न लागे र तिनी त्यहाँ व्यर्थका आवरा र जीवछाडा अपराधी मानिसहरूको समूहको नेतृत्व गर्ने अगुवा नाइके बने। यहाँ एक व्यक्ति छन् जो आफ्नो देशको लागि नाइके बन्न सक्नुभन्दा अघि आफ्नो जीवनमा हटाउनु पर्ने थुप्रै बाधा विघ्नहरू छन्। तिनी वेश्याका छोरा हुन्। तिनलाई आफ्ना दाजुभाइहरूद्वारा देश र समाजबाट बहिष्कृत गरिएका छन् र तिनी इन्कार गरिएका घृणित समूह झुण्डको नेतृत्वकर्ता अगुवा हुन् अहिले। यसो हेर्दा तिनी प्रयोग गरिने लायक व्यक्ति जस्तो देखिँदैन, तर पनि परमेश्वरले तिनी जस्ता मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वर रहस्यमय तरिकामा आफ्नो चाल बढाउनुहुन्छ र उहाँ यो संसारमा इन्कार गरिएका, घृणा गरिएका, तिरस्कार गरिएका मानिसहरूलाई चुन्नुहुन्छ, अनि परमेश्वरले ती व्यक्तिहरूलाई नम्र तुल्याउनुहुन्छ जसलाई उहाँ चलाउनलाई प्रयोग गर्न इरादा गर्नुहुन्छ, इच्छा गर्नुहुन्छ। उहाँले युसुफलाई नम्र बनाउनुभयो, मोसालाई नम्र बनाउनुभयो, उहाँले दाउदलाई नम्र बनाउनुभयो, हाम्रा प्रभु स्वयं नै नम्र बनिनुभयो। उहाँ मानिसबाट इन्कार गरिएको, तिरस्कार गरिएको, घृणा गरिएका जन हुनुहुन्छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जुन सिकर्मीहरूले रद्दी तुल्याए, इन्कार गरे, तर त्यही चट्टान कुनाको शिर चट्टान बन्यो। उहाँको शत्रुहरूले भने, यो मानिस हाम्रो शासक भएको हामी चाहँदैनौ,
तैपनि परमेश्वरले उहाँलाई अति नै महान गरी माथि उचाल्नुभयो। उहाँले त्यस्तो नौ दिनुभयो जुन हरेक नौ भन्दा उच्चको छ। मित्र, आज त्यहाँ केही मानिसहरू छन् जो दावी गर्दछन् कि तिनीहरू परमेश्वरका सन्तानहरू हुन्, तर तिनीहरू होइन। तिनीहरू यस कुरामा अवैध हरामका बच्चाहरू हुन् किनभने तिनीहरू नयाँ जन्म पाएका छैन। तपाईँ तब मात्र परमेश्वरको वैदिक उचित सन्तान बन्न सक्नुहुन्छ जब प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वास गर्नुहुन्छ। यप्ता समाजबाट, परिवारबाट र देशबाट निकालिएका थिए, तर अहिले तिनी माथि उचालिएका छन्। चारदेखि आठ पदमा भनिएको छ, केही समयपछि अम्मोनीहरूले इसरायलसित लड़ाई गरे। जब लड़ाई शुरू भयो तब गिलातका बुढा पाकहरू तोप देशबाट यप्तालाई ल्याउन गए। तिनीहरूले तिनलाई भने, आएर हाम्रा सेनापति हुनुहोस् र हामी अम्मोनीहरूसित लड़ाई गर्न सक्नेछौं। तर यप्ताले गिलातका बुढा पाकहरूलाई भने, तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ, दुःख पाउँदा अब किन तिमीहरू मक्का आउँदैछौ? तिनीहरूले जवाब दिए, तथापि अब हामी तपाईँतिर लागेका छौं, हामीहरूसित आएर अम्मोनीहरूसँग लड़ाई गर्नुहोस् र तपाई गिलातका सारा बासिन्दाहरूका शासक हुनुहोस्। गिलातका बुढा पाकाहरूले यप्तासँग काफी उक्तम प्रस्ताव बनाए र नौ र दश पदमा भनिएको छ, यप्ताले तिनीहरूलाई भन्यो, यदि तिमीहरूले मलाई अम्मोनीहरूसित लड़ाई गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने के साँच्चै म तिमीहरूका शासक हुनेछु? गिलातका बुढा पाकाहरूले फेरि यप्तालाई भने, परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्छ, उहाँको शपथ खाएर भन्दछौ कि हामी तपाईँले भन्नुभए झै गर्नेछौ। मित्र, यप्ताले गिलातका बुढा पाकाहरूको लागि यो अप्ठ्यारो शर्त बनाउँछन्, तर तिनीहरूले आफ्नो घमण्ड अहमको निलेर तिनको शर्तहरू ग्रहण गर्नुपर्नेछ, स्वीकार गर्नुपर्नेछ, किनकि त्यहाँ अन्य बाँच्ने कुनै विकल्प नै थिएन। यो बहिष्कृत, तिरस्कृत गरिएका, देश समाज निकाला गरिएको व्यक्तिसँग यस्तो निवेदन गर्ने काम राष्ट्रको निम्ति बेचेतको कुरा थियो। अनि यप्ता स्पष्ट पार्दछन् कि यदि तिनी छुटकारा दिए भने र तिनी नै न्यायकर्ता शासक पनि हुनेछ। यो उसको शर्तहरू थियो अनि यो शर्तहरू ती गिलातका बुढा पाकाहरूले माने। त्यसपछि यप्ता आफ्नो अगुवाको कार्यभार सम्हाल्छन्। एघार र बाह्र पदमा भनिएको छ, तब यप्ता गिलातका बुढा पाकाहरूको साथमा गए र मानिसहरूले तिनलाई आफ्नो शासक र सेनापति तुल्याए र मिस्पामा परमप्रभुको उपस्थितिमा यप्ताले आफ्ना सबै कुरा दोहोर्याए। यप्ताले अम्मोनका राजा कहाँ उनको तिनीहरूसित के झगडा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए। मित्र, यदि तपाई निम्न पदहरूमा एघारदेखि सताइस पद देख्नुहुन्छ भने थाहा हुन्छ कि यप्ता त्यस मुलुकमा अम्मोनीहरू आएको बाटोको रूपरेखा खिच्छन्। तिनले यो स्पष्ट पार्छन् कि त्यो भूमि वास्तवमा इसरायलहरूको थियो, जसले त्यो मुलुक वैदिक कानूनी तवरमा प्राप्त गरेका थिए, हासिल गरेका थिए। यी अम्मोनीहरू निश्चय नै त्यस मुलुकबाट इसरायलीहरूलाई धपाउन मात्र प्रयास गरिरहेका थिएनन्, तर उही समयमा अम्मोनीहरू इसरायलीहरूलाई जरै समेत पूर्ण रूपमा सखा पार्न कोशिश गरिरहेका थिए। त्यही कुरा आज इसरायलको मुलुकमा भइरहेको छ। विशेष गरी 1948 जब इसरायल एक पटक फेरि राष्ट्र बन्यो, शत्रु त्यस मुलुकबाट धपाउन, हटाउन र तिनीहरूलाई पूर्ण रूपमा सखा पार्न कोशिश गरिरहेको छन्। तिनीहरूले वास्तविक समुद्रतिर धपाए। मित्र, म यस विषयतिर जान्न चाहन्न, तर बाइबलको आधारमा हेर्ने भने, जुन एक ऐतिहासिक पुस्तक पनि हो, इसरायलीहरूसँग आफ्नो मुलुकको दावी गर्ने वैदिक कानूनी अधिकार छ, जुन सयौं वर्ष पहिले परमेश्वरले तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको थियो। यप्ताले इसरायलीहरूको अधिकारको मुलुकको रूपरेखा दिन्छन्। 28-29 पदमा भनिएको छ, तर यप्ताले पठाएको समाचारलाई अम्मोनीहरूको राजाले केही वास्ता गरेनन्। तब परमप्रभुका आत्मा यप्तामाथि आउनुभयो र तिनी गिलात र मनस्सेबाट भई गिलातको मिस्पाबाट छिरेर अम्मोनीहरूको विरूद्धमा अघि बढे। अम्मोनको राजाले पूर्ण रूपमा यप्ताले पठाएको विवरणको पत्रको अस्वीकार गर्दछन्, इन्कार गर्दछन्। तिनले भने कि जुन कुरा भनिएको छ त्यसको तिनले ग्रहण गर्ने छैनन्, स्वीकार गर्ने छैन। त्यसकारण यप्ताले आफ्नो सैनिकहरू अम्मोनीहरूको विरूद्ध अगुवाई गर्दछन्। तर जब तिनी युद्धमा जान्छन् र शत्रुहरू देख्छन्, तिनी केही मात्रामा डराए। अहिले तिनी केही काम गर्छन् जुनको सामान्य परिस्थितिमा सम्भव गर्ने थिएनन्। यो कुराको याद राखौं, कि यो मानिस सालौंसम्म आफ्नो समय प्रवासमा बिताएका थिए र त्यसपछि तुरन्तै तिनलाई त्यस आफ्नो मुलुकको सबभन्दा उच्च स्थानमा माथि उठाइए। तिनलाई न्यायकर्ता बनाइयो अनि 81 यसरी माथिल्लो स्तरमा उठाइएको मानिसको स्वाभाविक प्रतिक्रिया अति नै उत्साहको हुन्छ। तिनले आफ्नो उत्साहमा तिनले अविचारी सोच विचार नगरिकन कठोर प्रतिज्ञा बनाउँछन्। उही समयमा यो कुरा पनि याद राखौं कि आज हामीसँग भएका जस्तो सत्यको ज्ञानको ज्योति तिनीसँग थिएन। तिनी अन्य जाति पृष्ठभूमिको आधा अन्य जाति र आधा यहुदी इसरायली थिए। तिनले परमेश्वरलाई त्यति राम्ररी जानेका थिएनन्। परमेश्वर चाहनुहुन्न थियो कि तिनले कुनै शपथ खाएको। 30-31 पदमा भनिएको छ, यिप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने जब म अम्मोनीहरूबाट कुशलसित फर्कुला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होम बलि गरी चढाउने छु। तब यिप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारी तरेर गए र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। मित्र, यस व्यक्तिले यस्तो किसिमको शपथ खान कुनै आवश्यक थिएन किनभने परमेश्वर यस्तो आधारमा विजय दिनुहुन्न। यो परमेश्वरको हात थियो जसले तिनलाई उच्च स्थानमा उठाएको थियो। तिनले त्यो कुरा महसुस गर्नुपर्ने थियो कि त्यहाँसम्म परमेश्वरले तिनलाई ल्याएकोले गर्दा उहाँले तिनलाई लडाईमा पनि युद्धमा पनि जित दिने थिए। तिनले भनेको यो कुराको कल्पना गर्न सक्नुहुन्छ। 31 पदमा भन्दछन्, जब म अम्मोनीहरूबाट कुशलसित फर्कुला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होम बलि गरी चढाउनेछु। मानिलिउ यदि त्यो पहिलो आउने प्राणी उसको मित्र वा छिमेकी भए वा आफ्नो परिवारको कुनै व्यक्ति भए, तिनीसँग परमप्रभु कहाँ कुनै व्यक्ति विशेषलाई चढाउने अधिकार थिएन। 32-35 पदमा भनिएको छ, तब यिप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारी तरेर गए र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। तिनले अरवेरदेखि मेनित र हाबिल करमसम्म 20 शहरहरू ध्वस्त पारे। यसरी इसरायलले अम्मोनलाई आफ्नो अधीनमा पार्यो। जब यिप्ता मिस्पामा आफ्नो घरमा फर्के तब तिनलाई बाहिर भेट गर्न खेजडी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोरा छोरी थिएनन्। जब तिनले यिनलाई देखे तब तिनले आफ्नो लुगा च्यातेर भने, हाय मेरो छोरी, तिमीले मेरो मनै भाँचिदिएका छौ। तिमीले कस्तो कष्ट ममाथि ल्याएको छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु र म त्यो टार्न सक्दिन। यिप्ताले परमेश्वरसँग करार वा शपथ खाएथे र तिनी सोच्दछन् कि यसको तिनी वापस लिन सक्दैनन्। यहाँ प्रश्न उठ्छ, के तिनले आफ्नो छोरी बलिदानमा चढाए? यस परिस्थितिलाई अति नै निकटताबाट नजिकबाट केही क्षणको निम्ति हेरौं। यिप्ताको भाकलको सम्बन्धमा शास्त्र मौन छ। शास्त्रले यो भन्दैन कि तिनी सही थिए या गलत। शास्त्रले कहिले पनि तिनमा गलत पाएको देख्दैनौ। वास्तवमा हिब्रू 11:32 पदले भन्छ, अरू बढी म के भनौं, किनकि गिद्दोन, बारक, सिम्सोन, यिप्ताका बारेमा र दाउद, समुएल र अगम वक्ताहरूको बारेमा भन्न मलाई समयको अभाव हुन्छ। हेर्नुहोस् त, यिप्ता अति नै उक्त मानिसहरूको झुण्डसँग उल्लेख गरिएका छन्। परमेश्वरको आज्ञा हो प्रस्थान 20:13 पदमा, तैले हत्या नगर्नु, अनि परमेश्वरले बरु बच्चाहरू बलि चढाउने बारेमा विशेष खास कड़ा आदेश दिनुभएको थियो। हामी व्यवस्था 12:31 पदमा पढ्छौं, तिमीहरूले आफ्नो परमेश्वरको निम्ति चाहिँ अन्य जातिहरूले चाहिँ नगर्नु, किनकि परमप्रभुको दृष्टिमा सबै घृणित र अशुद्ध काम तिनीहरूले आफ्ना छोरा छोरीहरूलाई पनि आफ्ना देवहरूको निम्ति आगोमा होम बलि दिन्छन्। परमेश्वर भन्नुहुन्छ कि तिमीहरूले त्यो गर भने म तिमीहरूलाई भन्दिन, तिमीहरूले यो गर्नु हुँदैन, किनभने यो अन्य जातिको अभ्यास हो। परमेश्वरले अब्राहमलाई इसहाकलाई बलि चढाउन अनुमति दिनुभएन। हामीले यो तथ्यको थाहा पाउन आवश्यक छ। मित्र, पद 31 भाषामा प्रयोग गरिएको बनावट रचनाले मलाई लाग्छ अर्थ खुलाएको तय गर्दछ। यिप्ताले भनेको कुराको ध्यान दिनुहोस्। 31 पदमा भन्छन्, जब म अम्मोनीहरूबाट कुशलसित फर्कुला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ, म त्यसलाई होम बलि गरी चढाउनेछु। म यो अन्तिम खण्डको कथनको पढाइको अलिकता बदल्न गइरहेको छु। यसलाई यसरी पढ्न सकिन्छ, या म त्यसलाई होम बलि चढाउनेछु। अहिले यिप्ताले भने तिनले यी कुराहरूमध्ये एक काम गर्नेछन्। तिनले होम बलि चढाउने थिए। या तिनले परमप्रभु कहाँ उपहार चढ़ाउने थिए, भेटी चढ़ाउने थिए? के तिनले आफ्नो छोरीलाई होमबलीको रूपमा चढ़ाए? मलाई लाग्दैन कि तिनले यो गरे। हजुर, तिनको तात्पर्य के भने तिनले आफ्नो छोरीलाई चिरस्थायी नित्य कुमारित्वको निम्ति अलगाए, छुट्याए। यहाँ यप्ता छन् जो यप्ता स्वयं अवैधिक अकानूनी बच्चा थिए, हरामका बच्चा थिए, वेश्यापट्टिका बच्चा थिए र तिनीसँग एउटै मात्र छोरी छ। यप्ता चाहन्छन् कि आफ्नो छोरीले विवाह गरेको ताकि तिनले नातिहरू पाउन सकुन्, तर उसको छोरी मात्र एक हुन् जो सबभन्दा पहिले तिनलाई भेट गर्न र स्वागत गर्न आइन् र यप्ताले तिनलाई परमप्रभु कहाँ चढ़ाउँछन्, अर्पण गर्छन्। यसको अर्थ यो हो कि तिनी कहिले पनि विवाह गर्ने छैनन्। तपाई मलाई भन्नुहोला के यस कुरामा तपाई निश्चित हुनुहुन्छ? यप्ताको छोरीले के भन्छन् सुन्नुहोस्। 36 पदमा भनिएको छ, यिनले जवाब दिइन्, बुबा तपाईँले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ, तपाईँले त्यही अनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईँका शत्रु अमोनियरसँग बदला लिनुभएको छ। यो कुराको ध्यान दिनुहोस्, उसको छोरी आज्ञाकारी थिइन्। तिनले भनिन् कि जे कुरा आफ्नो पिताले प्रतिज्ञा गरे त्यो तिनी गर्नेछिन्। 37 पदमा भनिएको छ, तर बुबा ममाथि एउटा कृपा गर्नुहोस्, 2 महिनासम्म मलाई छोडिदिनुहोस् र म आफ्ना सहेलीहरूसित यी डाँडाहरूमा घुमफिर गर्न पाऊ र म आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक गर्न सकू। तिनले आफ्नो पिताको प्रतिज्ञा वा शपथ होम बलि वा बलिको रूपमा बुझिन्, तर तिनी विवाह गर्ने छैनन्। यो नै तिनको इरादा हो र तिनले आफ्नो कुमारी अवस्थाको शोक गर्छिन्। तिनलाई दुलाहीको रूपमा कुनै पुरूषसँग विवाह गरिएको छैन र गरिदिइने छैन। तिनको पूरा जीवन परमप्रभुको निम्ति समर्पित गरिनेछ। 38-40 भनिएको छ, तिनले भने, जाऊ, र तिनले यिनलाई 2 महिनाको निम्ति विदा गरे। तिनी आफ्ना सहेलीसित गइन् र डाँडाहरूमा आफ्नो कुमारित्वको निम्ति रोइन्। 2 महिनाको अन्तमा तिनी आफ्नो पिता कहाँ फर्केर आइन् र यप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्। यसैबाट इसरायलका छोरीहरू प्रत्येक वर्ष 4 दिनसम्म गिलादी यप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो। यो अनुच्छेदले हामीलाई भन्दछ कि यप्ताको छोरीले विवाह गरिनन्, बरु तिनले आफ्नो जीवन परमप्रभु कहाँ अर्पण गरिन्। 40 पदमा हामी पढ्छौ, यसैबाट इसरायलका छोरीहरू प्रत्येक वर्ष 4 दिनसम्म गिलादी यप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो। हेर्नुहोस्, यप्ताले आफैलाई पूर्ण रूपमा परमप्रभु र उहाँको सेवामा समर्पण गरिन्। त्यहाँ कुनै संकेत छैन कि तिनलाई मानव बलि चढ़ाइयो। मानिसहरू यस कथाको बारेमा सालौंसम्म तर्क गरे। मलाई पनि यो प्रश्न थुप्रै पल्ट सोधियो, के यप्ताले आफ्नो छोरीको होम बलि चढ़ाए? तिनले चढ़ाएनन्, तर त्यो विषय होइन। परमेश्वरले होम बलिमा आफ्नो छोरीलाई चढ़ाउन अनुमति दिनुहुन्न थियो। महत्वपूर्ण विशेषता यो हो कि यप्ताले आफ्नो शपथको वचनको पालन गरे। तिनको शपथ पवित्र आज्ञाकारी थियो। तिनले यसको हल्का पाराले लिएनन्। निश्चय नै यो बिना सोची बनाएको कथन थियो, तर यो खाली बेकारको बकवास मात्र थिएन, यो बेकारको प्रतिज्ञा थिएन, तर तिनले आफ्नो शपथको पालन गरे, पूरा गरे। परमेश्वरको वचनसँग केही शपथ खाने सम्बन्धमा भन्ने केही कठोर कुराहरू छन्। उपदेशक 5:2-4-5 बोल्नमा हतार नगर, परमेश्वरको उपस्थितिमा बिना सोच विचारको बोली ननिस्कोस्। परमेश्वर स्वर्गीयमा हुनुहुन्छ, तिमीहरू चाहिँ पृथ्वीमा, यसै कारण तिमीहरूको वचन थोरै होस्। परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्दछस् त्यो पूरा गर। भाकल गरेर पनि पूरा नगर्नु भन्दा भाकल नगरेकै असल हो। मित्र, आज यो कुरा हामी बकबक गर्ने, सोच विचार नगरी शपथ गर्ने, शपथ खाने बनाउने धेरै ख्रिस्टियन विश्वासीहरूले सिक्न कति आवश्यक छ। परमेश्वर तपाईँले भाकल गरेको चाहनुहुन्न, तर यदि तपाईँले भाकल गर्नु भएको छ भने तपाईँले जे भाकल गर्नुभएको थियो त्यो पूरा गरेको उहाँ चाहनुहुन्छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।